यो रेडियो नेपाल हो। अब अच्युत अर्यालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिनिधि सभामा दुई तिहाई भन्दा बढ़ीको समर्थन। विश्वासको मतको पक्षमा 188 र विपक्षमा 74 मत। नागरिकमा बढ़दै गएको निराशा अन्त्य गरी तीव्र आर्थिक विकासमा देशलाई अघि बढ़ाउन नयाँ सरकार गठन भएको प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा स्पष्ट। लुम्बिनी र बागमती प्रदेशका मुख्यमन्त्रीद्वारा पदबाट राजीनामा। बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान। र बंगलादेशको सर्वोच्च अदालतद्वारा आरक्षण सम्बन्धी कानून खारेज।
नेपाल टेलिकमको 4G भिडियो कल गर्दा नो 4G नेपाल टेलिकमको 4G
सबैको यो विश्वास हो नि नेपाल टेलिकमको 4G
गेम खेल्दा नि टेन्सन नजी नेपाल टेलिकमको 4G आफ्नो भन्य आफ्नै हो जी नेपाल टेलिकमको 4G
नेपाल टेलिकम राष्ट्रको संचार।
समाचार अब विस्तारमा। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा दुई तिहाई भन्दा बढ़ीको समर्थन प्राप्त गर्नुभएको छ। प्रतिनिधि सभाको आजको बैठकमा विश्वासको मत सम्बन्धी प्रस्तावमाथि मत विभाजन हुँदा प्रस्तावको पक्षमा 188 र विपक्षमा 74 मत परेको छ। बैठकमा 263 सांसदहरूको उपस्थिति रहेको र कुनै पनि पक्षमा मत दिन्न भन्ने एक मत परेको सभामुख देवराज घिमिरेले जानकारी दिनुभयो।
सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संविधानको धारा 76 उपधारा 4 बमोजिम प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गर्न राख्नु भएको प्रस्तावको पक्षमा अर्थात हुन्छ भन्ने पक्षमा जम्मा 188 मत, प्रस्तावको विपक्षमा अर्थात हुन्न भन्ने पक्षमा जम्मा 74 मत र प्रस्तावको मत दिन्न भन्ने पक्षमा जम्मा 1 मत परेको छ। सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गर्न राख्नु भएको प्रस्तावको पक्षमा 188 मत परेको र उक्त संख्या प्रतिनिधि सभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको बहुमत भएकोले सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गर्न राख्नु भएको प्रस्ताव बहुमतले पारित भएको घोषणा गर्दछु।
यसअघि संसदमा विश्वासको मत सम्बन्धी प्रस्ताव पेश गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकमा बढ़दै गएको निराशा अन्त्य गरी आशा र उत्साहको संचार गर्न तथा देशलाई तीव्र आर्थिक विकासको दिशामा अगाडि बढ़ाउन नयाँ सरकार बनेको बताउनुभयो। प्रधानमन्त्री ओलीले अहिले सिंगो देश निराशामा रहेको, आयात र निर्यात दुवै घटेको, लक्ष्य अनुसारको राजस्व उठ्न नसकेको, बैंकहरूमा पैसा थुप्रिएको तर कर्जा प्रवाह निरन्तर घट्दै गएको, कर्जा तिर्न नसक्दा कालो सूचीमा पर्ने व्यवसायीको संख्या बढ़दै गएको जस्ता अवस्थालाई परिवर्तन गरी निजी क्षेत्रमा आशाको संचार गर्न र अर्थतन्त्रलाई गति दिन सरकारको ध्यान केन्द्रित हुने बताउनुभयो।
ब्याङ्कमा पैसा थुप्रिएको छ, ब्याज दर पनि न्यून छ, तर पनि लगानी गर्न तत्पर हुने व्यवसाय छैन। कर्जा विस्तार घटेको घटै छ, कोही कर्जा लिन तयार भइरहेको छैन, बजारमा माग घटेको छ, व्यवसायीहरूले सहयोग र प्रोत्साहन पाउनुको साटो सरकारी निकायबाटै अनावश्यक दुःख पाएको गुनासो गरेको गरिन्छ। यस्तो लाग्छ घटेको बजार माग र सरकारी तौर तरिकाका कारण उद्योगी व्यवसायीहरू मरिच झैं चाउरिएका छन्। विकास निर्माणका काम लथालिङ्ग छन्। करिब 60 लाख भन्दा बढ़ी जनता निरपेक्ष गरिबीको बुङ्ग्रोमा पिछिरहेका छन्। भ्रष्टाचारले सीमा नाएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेश जान लामबद्ध युवा युवतीहरूको भीड़ देखिन्छ। देशमा व्याप्त गहिरो निराशा हटाउन, जनतामा आशा र उत्साहको संचार गर्न अनि देशलाई तीव्र आर्थिक वृद्धिको दिशामा लैजान अहिलेको सरकार बनेको।
प्रधानमन्त्री ओलीले युवा पुस्ता विदेशी क्रम बढ़दै गएको र देशप्रति जनताको भरोसा टुटेको अवस्थामा बनेको अहिलेको सरकारले शुरू भएका विकास निर्माणका कामलाई गति दिई तोकिएको समयभित्र सम्पन्न गर्नु, आयात प्रतिस्थापन र स्वदेशी कच्चा पदार्थमा आधारित दैनिक उपभोग्य वस्तुको उत्पादन गर्ने उद्योगको प्रवर्धन गर्नु सरकारको मूल प्राथमिकता रहेको बताउनुभयो। प्रधानमन्त्री ओलीले सूचना प्रविधि, पर्यटन, ऊर्जा, कृषि र वन क्षेत्रलाई सरकारले आर्थिक वृद्धिको प्रमुख संवाहकका रूपमा पहिचान गरेको उल्लेख गर्दै उद्योगी व्यवसायीहरूलाई आफ्नो सोच तथा लगानी यिनै क्षेत्रमा केन्द्रित गर्न आग्रह गर्नुभयो।
हामीसँग स्रोत सीमित छ, तर विकासमा हामीले तीव्र फड्को क्वान्टम लिप मार्नु परेको छ। हाम्रो विकासको ढाँचा गति र संस्कृति परिवर्तन नगरी भएकै छैन। आफूसँग भएको सीमित स्रोत कहाँ लगानी गर्ने र त्यसबाट कस्तो परिणाम हासिल गर्ने भन्ने कुरामा हामी स्पष्ट हुनुपर्ने बेला आएको छ। त्यसैले आज सरकारको प्राथमिकता यस सम्मानित सदन मार्फत सबैमा स्पष्ट पार्न चाहन्छु। यस सरकारले सूचना तथा प्रविधि, पर्यटन, ऊर्जा, कृषि तथा वन उद्योग र भौतिक पूर्वाधारलाई आर्थिक वृद्धिको प्रमुख सम्भागका रूपमा विकास गर्नेछ। म स्टार्टअप, उद्योगी व्यवसायी, बैंक तथा वित्तीय संस्थाहरूलाई आफ्नो सोच, नवीनता र लगानीलाई यी क्षेत्रमा केन्द्रित गर्न हार्दिक आह्वान गर्दछु।
प्रधानमन्त्री ओलीले निजी क्षेत्रको मनोबल बढ़ाउँदै देशको प्रमुख उत्पादन संयन्त्रको रूपमा विकास गर्ने र दैनिक उपभोग्य वस्तुको उत्पादन तथा रोजगारीका अवसर वृद्धि गर्नका लागि सरकारको ध्यान केन्द्रित रहने बताउनुभयो। प्रधानमन्त्री ओलीले गरीबी, अभाव र भोकमरीको अन्त्य गर्ने, परिणाम निकाल्ने गरी सरकारको नीति, कार्यक्रम र बजेटमा परिमार्जन गर्ने, भ्रष्टाचारमा शून्य सहनशीलताको नीति लिई सुशासन कायम गर्ने र सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयलाई सरकारले प्राथमिकतामा राख्ने बताउनुभयो।
सभामुख महोदय, अझै हाम्रा दिदीबहिनी दाजुभाइहरू गरीबी, अभाव र भोकमरीको जिन्दगी बाँचिरहेका छन्। वर्तमान सरकारले यस अवस्थाको अन्त्य गर्नेछ। यसका लागि खानपिनका बानीमा परिवर्तन गरी स्वस्थ र सन्तुलित पोषणयुक्त खानाको अवधारणा व्यापक गराउनेछौ। यस कामका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालय, संचार तथा सूचना प्रविधि मन्त्रालय परिचालित हुनेछ। सड़कमा बाल बालिकाको ब्याल हुन नदिन हामीले मन्त्री परिषदबाट निर्णय गरिसकेका छौं। जुनसुकै भूगोलमा जन्मिएको भए पनि बाल बालिकालाई भोकै मर्न दिइन्न, कुपोषणको शिकार हुन दिइन्न, स्कूल जान नपाएका, पढ्न नपाएका, जाडोमा न्यानो लुगा लगाउन नपाएका, वर्षमा ओत लाग्ने छानो नभएका अनि भोक लागेका बेला खान नपाएका बाल बालिका र जनता नै यस सरकारको सबभन्दा प्रमुख चासो, चिन्ता र सरोकारका विषय हो।
प्रधानमन्त्री ओलीले कानूनको शासन र जनताका हक अधिकार सुनिश्चित गर्ने तथा न्यायालयप्रति जनताको विश्वास तथा भरोसा बढ़ाउनेतर्फ सरकारको ध्यान केन्द्रित रहने बताउनुभयो। प्रधानमन्त्री ओलीले नागरिकताको प्रमाणपत्र, सवारी चालक अनुमति पत्र, राष्ट्रिय परिचय पत्र, सवारी दर्ता तथा नवीकरण लगायतका सेवालाई अनलाइन प्रणालीबाट उपलब्ध हुने व्यवस्था मिलाउने, विद्यालय शिक्षा विधेयक, निजामती विधेयक लगायत सदनमा विचाराधीन विधेयकहरू यथाशीघ्र निष्कर्षमा पुर्याउने तथा जलवायु परिवर्तनका असरबारे विश्वको ध्यान आकर्षण गर्ने उद्देश्यले सगरमाथा संवाद सञ्चालन गर्ने बताउनुभयो। बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनतामा बढ़दै गएको निराशालाई अन्त्य गरी अर्थतन्त्रलाई चलायमान बनाउने, देशभित्रै रोजगारीका अवसरहरू सृजना गर्न सरकारले ठोस योगदान दिने विश्वास लिएको बताउनुभयो। सभापति देउवाले सबै राजनैतिक दलहरू बीचको सहमतिका आधारमा संघीय गणतन्त्रात्मक व्यवस्था र समावेशितालाई थप बलियो बनाउने गरी संविधानको संशोधन हुने बताउनुभयो।
मुलुकमा दिगो शान्ति कायम गर्दै गतिशील अर्थतन्त्रको माध्यमबाट देशभित्रै रोजगारीका अवसरहरू सृजना गर्नेछ। भ्रष्टाचार नियन्त्रण गर्दै मुलुकलाई सुशासनतर्फ अग्रसर गराउन आवश्यक छ। संविधान प्रारम्भ भएको 8 वर्ष पूरा भएको छ। यसको सबल पक्ष, दुर्बल पक्ष एवं जटिलताको समीक्षा गरी संविधानमा आवश्यक परिमार्जन गर्न लोकतन्त्रको स्वाभाविक अभ्यास हो। संविधान संशोधन गर्दा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र समावेशितालाई थप सुदृढ गरिनेछ। संविधान संशोधन गर्दा नेपालमा क्रियाशील सबै राजनीतिक दलहरू बीच संवाद सहमतिबाट गर्न उचित हुन्छ भन्ने विषयमा हामी स्पष्ट छौं।
सभापति देउवाले राजनीतिलाई स्थिरता दिनका लागि नेपाली कांग्रेस र नेकपा एमाले बीच 7 बुँदे सहमति भई अहिलेको सत्ता गठबन्धन बनेको उल्लेख गर्दै यसले जनताको अपेक्षा बमोजिम काम गर्ने विश्वास व्यक्त गर्नुभयो। नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा पूर्व अर्थमन्त्री वर्षमान पुनले सरकारले गलत तथ्याङ्क प्रस्तुत गरी भ्रम छर्ने प्रयास गर्दा जनतामा निराशा बढ़ेको बताउनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले सरकार सुशासनको पक्षमा निर्ममतापूर्वक अगाडि बढ़छ भन्ने विश्वास गुम्दै गएको उल्लेख गर्दै आफूहरू प्रतिपक्षमा रहने र सरकारको गुण र दोषका आधारमा समर्थन वा विरोध गर्ने बताउनुभयो। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले सबैलाई अटाउने नयाँ व्यवस्था बनाएर मुलुकलाई निकास दिन आवश्यक रहेको बताउनुभयो। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले विगतका त्रुटिहरूको समीक्षा गरी जनताका आशा र अपेक्षा पूरा गर्न प्रधानमन्त्री तथा सरकारलाई आग्रह गर्नुभयो। यसअघि संसद बैठकको शुरूमा सांसदहरूले उपसभामुख इन्दिरा राणाले प्रवेश आज्ञा भिसाका लागि अमेरिकी दूतावासलाई सिफारिश गरेको विषय, वृद्ध वृद्धाहरूलाई परिचय पत्र बनाउन भइरहेको कठिनाई लगायतका विषयमा सदन र सरकारको ध्यान आकर्षण गराउनुभयो। बैठकको आकस्मिक समयमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले अमेरिका जानका लागि पाँचजनालाई सिफारिश गरेको भन्दै उपसभामुखमाथि छानबिन गर्न माग गर्नुभयो। नेकपा एमालेका सांसद दामोदर पौडेल बैरागीले उपसभामुख इन्दिरा राणाको विज्ञप्तिले मानव बेचबिखनमा लेनदेन छ भन्ने प्रष्ट पारेको आरोप लगाउनुभयो। सांसद माधव सापकोटाले संवैधानिक परिषदको गणित हेरेर उपसभामुखको चरित्रमाथि प्रश्न उठाएको हो भने प्रतिपक्ष दलले सशक्त प्रतिवाद गर्ने भन्दै राजनैतिक र नैतिक प्रश्न भए पनि चरित्र हत्या गर्ने काम नगर्न चेतावनी दिनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुमना श्रेष्ठले उपसभामुख इन्दिरा राणा मगरलाई मीडिया ट्रायल गरेर मानव तस्कर भनेर चरित्र हत्या गरेको भन्दै मानव तस्करी गरेको प्रमाणित गर्न चुनौती दिनुभयो। सांसदहरूले 70 वर्ष नागिसकेका नागरिकता भएका व्यक्तिलाई राष्ट्रिय परिचय पत्र दिइरहनु आवश्यक नभएको भन्दै सरकारको ध्यान आकर्षण गराउनुभयो। डेडिकेटेड र ट्रंक लाइनका विषयमा विभिन्न तीनवटा चरणमा विवाद रहेको र संसदीय समितिले नै निर्देशन दिएको र अघिल्लो सरकारले हल गर्ने भनेको अवस्थामा अहिले डेडिकेटेड र ट्रंक लाइन बकेउता विवाद मिलाउने नाममा 8 अर्ब बकेउता रहेको रकममा चलखेल गर्न खोजेको पनि सांसदहरूले आरोप लगाउनुभयो। यसैगरी सांसदहरूले बाढ़ी र पहिरोबाट भइरहेको क्षति र जोखिमका विषयमा सरकारको ध्यान आकर्षण गराउँदै समयमा नै उद्धार उपचार र राहतमा ध्यान दिँदै जोखिमयुक्त बस्ती स्थानान्तरणका लागि सरकारको ध्यान आकर्षण गराउनुभयो। प्रतिनिधि सभाको अर्को बैठक भोलि दिउँसो 1 बजे बस्नेछ। लुम्बिनी र बागमती प्रदेशका मुख्यमन्त्रीले पदबाट राजीनामा दिनुभएको छ। लुम्बिनी प्रदेशसभाको आज बसेको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री जोखबहादुर महराले आज आफ्नो पदबाट राजीनामा दिनुभएको हो। संघीय सरकारमा सत्ता समीकरण परिवर्तन भएसँगै नेकपा एमाले समर्थन फिर्ता लिएपछि अल्पमतमा पर्नुभएका मुख्यमन्त्री महराले राजीनामा दिनुभएको हो। मुख्यमन्त्री महराको राजीनामासँगै एमाले र नेपाली कांग्रेसले नयाँ सरकार गठनको तयारी शुरू गरेको एमालेका प्रमुख सचेतक तुलसी प्रसाद चौधरीले जानकारी दिनुभयो। सत्ता सहकार्यका लागि अन्य साना दललाई समेत प्रदेश सरकारमा समेट्ने तयारी रहेको प्रमुख सचेतक चौधरीले बताउनुभयो। यसैगरी बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकटेलले राजीनामा दिनुभएको छ। प्रदेशसभाको आज बसेको बैठकमा मुख्यमन्त्री जम्मकटेलले सम्बोधन गर्दै आफ्नो नेतृत्वमा रहेको मौजूदा अल्पमतको सरकारले निकास दिने उद्देश्यले आजै बागमती प्रदेश प्रमुख यादव चन्द्र शर्मा समक्ष राजीनामा दिने घोषणा गर्नुभएको थियो। मुख्यमन्त्री जम्मकटेलको राजीनामासँगै बागमती प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका तर्फबाट संसदीय दलका नेता बहादुर सिंह लामाको नाम तय भएको छ। आज हेटौँडामा बसेको संसदीय दलको बैठकले लामालाई मुख्यमन्त्रीको उम्मेद्वार बनाउने निर्णय गरेको हो। बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको छ। प्रदेश प्रमुख शर्माले नेपालको संविधानको धारा 168 उपधारा 2 अनुसार दुई वा दुईभन्दा बढ़ी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा भोलि मंगलबार अपराह 5 बजेभित्र दावी पेश गर्न आह्वान गर्नुभएको हो। प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वर प्रसाद कोइरालाको योगदानको स्मरण गर्दै 42 स्मृति दिवस आज देशभर विभिन्न कार्यक्रम गरी मनाइएको छ। बीपी कोइरालाको 42 स्मृति दिवसका अवसरमा आज संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रधानमन्त्री निवास बालवाटारमा आयोजना गरेको बीपी कोइराला राष्ट्रिय पुरस्कार 2080 समर्पण समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालालाई तत्कालीन राजाले निर्वाचित हुन पाइन्न भन्ने सन्देश दिन जेलमा थुनेको बताउनुभयो। बीपीले भिन्न विचार राख्न पाउने स्वतन्त्रताका लागि संघर्ष गर्नुभएको प्रधानमन्त्री ओलीले बताउनुभयो। बीपी स्मृति दिवसकै सन्दर्भ पारेर नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपामा स्थापना गरिएको पुस्तकालयको आज शुभारम्भ गरिएको छ। 42 बीपी स्मृति दिवसको अवसरमा पुस्तकालयको उद्घाटन गर्दै पार्टी सभापति शेरबहादुर देउवाले बीपी जिन्दगीभर कहिले नथाकेर आफ्ना सिद्धान्त र राष्ट्रका लागि जुनसुकै बलिदान गर्न तयार व्यक्ति भएको बताउनुभयो। महामन्त्री गगन थापाले जेलनेलको अवधिमा रहँदा पनि नेताहरूले अगाल्नु भएको पठन संस्कृतिलाई निरन्तरता दिन आवश्यक रहेको बताउनुभयो। पुस्तकालयमा कांग्रेसको स्थापना अघिदेखिका विभिन्न कालखण्डका दस्तावेज, संस्थापक नेताहरूको राजनीतिक जीवन, बीपी कोइरालासँग जोड़िएका दस्तावेज, कोइरालाले लेख्नुभएका साहित्यिक पुस्तक एवं संविधान, कानून, राजनीतिशास्त्र, दर्शनशास्त्र, अर्थ राजनीति लगायतका पुस्तकहरू उपलब्ध छन्। खोज अनुसन्धानकर्तालाई समेत उपयोगी हुने गरी स्थापना गरिएको पुस्तकालयमा सबैले अध्ययन गर्न सक्ने कांग्रेसले जनाएको छ। सर्वोच्च अदालतले प्रधानमन्त्री नियुक्ति विरूद्धमा परेको रिट निवेदनको सुनवाईका लागि संवैधानिक इजलासमा पठाएको छ। सर्वोच्च अदालतका न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले प्रधानमन्त्री नियुक्ति विरूद्ध परेको रिट निवेदनमा उठाइएको विषयवस्तु गम्भीर संवैधानिक व्याख्याको प्रश्न रहेको भन्दै संवैधानिक इजलासमा पठाउन आदेश दिएको हो। रिट निवेदकले प्रतिनिधि सभाको सबैभन्दा ठूलो दलका संसदीय दलको नेतालाई प्रधानमन्त्रीमा नियुक्त गर्नुपर्नेमा दुई वा दुई भन्दा बढ़ी दलको समर्थनमा पुनः सरकार गठनको आह्वान गरेर राष्ट्रपतिले संवैधानिक व्यवस्थाको उल्लंघन गर्नुभएको जिकिर गरेका छन्। आषाढ़ शुक्ल पूर्णिमाका दिन आज गायत्री दीक्षा वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरूजनप्रति सम्मान भाव प्रकट गरी गुरू पूर्णिमा पर्व मनाइएको छ। माता पिता जस्तै गुरूलाई पनि देवता समान मानी आचार्य देवो भव भनिन्छ। गुरू पूर्णिमाका अवसरमा आज विभिन्न विद्यालय एवं संघ संस्थाहरूले कार्यक्रम गरी शिक्षा दीक्षा दिने गुरूप्रति श्रद्धा भाव प्रकट गर्दछन्। आजै वेदव्यासको सम्झनामा व्यास जयन्ती पनि मनाइएको छ। वेदलाई ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद गरी चार भागमा विभाजन गरी यसको अर्थ बुझाउन 18 पुराण र 18 उपपुराणको रचना गर्नुहुने वेदव्यासको सम्झनामा व्यास जयन्ती मनाउने गरिन्छ। आषाढ़ शुक्ल पूर्णिमाकै दिन वेदव्यास जन्मिएकाले यसै दिन व्यास जयन्ती मनाउने गरिन्छ। मोरङको विराटनगर महानगरपालिका क्षेत्रमा जापान सरकारको अनुदान सहयोगमा जाइकाले खानेपानी सुधार आयोजना सञ्चालनमा ल्याएको छ। आयोजना सम्पन्न भएपछि त्यहाँका 1,00,000 बढ़ी जनसंख्या लाभान्वित हुने नेपाल खानेपानी संस्थान विराटनगरले जनाएको छ। विराटनगरबाट संवाददाता कुमोद अधिकारीको रिपोर्ट।
जापान सरकारको अनुदान सहयोगमा जाइकाले विराटनगर महानगरपालिका क्षेत्रमा खानेपानी सुधार आयोजना सञ्चालनमा ल्याएको छ। जापानी एन 2,29,10,00,000 रुपियाँको लागतमा जाइकाले महानगरपालिका क्षेत्रमा खानेपानी आयोजना सुधार गर्न लागेको हो। विराटनगर महानगरपालिकाको 19 वडा मध्ये 18 वडामा विस्तार हुने सो आयोजनाबाट 1,00,000 बढ़ी जनसंख्या लाभान्वित हुने नेपाल खानेपानी संस्थान विराटनगर कार्यालयका सूचना अधिकारी होम प्रसाद चौलगाईको भनाइ छ।
महानगरपालिकाको 19 वडा मध्ये 19 छोडेर 18 वडामा चाहिँ पानी विस्तार गर्ने भनेर चाहिँ लाग्नु भएको छ। उहाँहरूले चाहिँ लगभग 100 किलोमिटर पाइप चाहिँ विस्तार गर्ने भन्ने योजना छ जाइकाको। वडा नम्बर 5 16,50,000 लिटरको एउटा ट्याङ्की बन्दैछ, अनि त्यहाँ एउटा प्रशासनिक भवन बन्दैछ, त्यहीँनेरि 3 ओइल बन्दैछ, फिल्टर प्लान्ट एउटा बन्दैछ र अन्डरग्राउण्ड एउटा ट्याङ्की बन्दैछ। देवकटा चोकमा पनि 3 ओइल बन्ने, एउटा फिल्टर प्लान्ट बन्ने र एउटा अन्डरग्राउण्ड ट्याङ्की बन्ने दुई ठाउँ भयो। अर्को तीन पैनीमा पनि त्यस्तै 3 ओइल बन्ने, एउटा अन्डरग्राउण्ड ट्याङ्की बन्ने र एउटा फिल्टर प्लान्ट बन्ने। मुनाल पथमा पनि 3 ओइल, एउटा फिल्टर प्लान्ट र एउटा अन्डरग्राउण्ड ट्याङ्की बनेर चाहिँ यो सिस्टमको सबै पानी चाहिँ नयाँ तरिकाले उत्पादन गरेर 100 किलोमिटर पाइप विस्तार गरेर त्यहाँबाट चाहिँ सप्लाई गर्ने भनेर चाहिँ जाइका चाहिँ लागिरहनु भएको छ।
आयोजना सञ्चालनमा आएपछि दैनिक 2 करोड़ लिटर पानी उत्पादन र फिल्टर हुने जनाइएको छ। अहिले विराटनगरको 7 ठाउँको खानेपानी ट्याङ्कीबाट पानी वितरण भए तापनि पर्याप्त मात्रामा खानेपानी उपलब्ध हुन सकेपछि सो परियोजना शुरू भएको हो। समयमै परियोजना सम्पन्न गर्नुपर्ने नगरवासीको भनाई छ। विराटनगर साथकी गीता विश्वकर्मा र सावित्री ढकाल।
यो धेरै नै खुसीको कुरा हो। विराटनगरमा चाहिँ अहिले पनि खाने पानीको समस्या धेरै नै छ। जुन प्रोजेक्ट आइरहेको छ चाँडै भन्नु पर्यो।
हामीलाई खाना पानीको एकदमै ठुलो समस्या छ। जाइका यो प्रोजेक्टले चाहिँ खाने पानीको जुन कार्यक्रम गर्दैछ त्यो चाहिँ एकदम छिटो भन्दा छिटो आइदियोस्।
जापानको सिमुजु कर्पोरेसनले निर्माण गर्न लागेको सो आयोजना सन् 2026 मे महिनामा सम्पन्न हुनेछ। आयोजनाको ठेक्का सम्झौता सन् 2024 अप्रेलमा भएको थियो। कुमोद अधिकारी, रेडियो नेपाल, विराटनगर।
नारायणगढ़ मुगलिङ सड़क खण्ड अन्तर्गत चितवनको भरतपुर महानगरपालिका 29 सिमलतालमा पहिरोसँगै त्रिशुली नदीमा दुईवटा बस खस्ता बेपत्ता भएका यात्रुहरूको खोजी गर्न 200 भन्दा बढ़ी सुरक्षाकर्मी खटिएका छन्। खोजी कार्यमा सुरक्षाकर्मीसँगै चितवन पुगेको भारतीय प्राविधिक टोलीले आज बिहानैदेखि घटनास्थल सिमलतालबाट खोजी थालेको हो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। बंगलादेशको सर्वोच्च अदालतले आरक्षण सम्बन्धी फैसलालाई गैर कानूनी ठहर गरेको छ। एक महिना पहिले तल्लो अदालतले सन् 2018 सरकारी नोकरीमा आरक्षण नदिने गरी गरिएको सरकारको अधिसूचनालाई उल्ट्याउँदै आरक्षणको पक्षमा फैसला दिएको हो। विवादास्पद निजामती सेवा भर्ती नियमहरू पूर्ण रूपमा खारेज गर्न गरिएको सार्वजनिक मागलाई व्यवस्था गरेको विपक्षीहरूको आरोप छ। आरक्षण दिने निर्णयले देशव्यापी रूपमा प्रहरी र विश्वविद्यालयका विद्यार्थीहरूबीच झडप निम्त्याएको थियो। आन्दोलनका क्रममा 151 जनाको मृत्यु भएको छ। बोलिभियाको एन्डिज क्षेत्रको राजमार्गमा ट्रक र बस एक आपसमा ठोकिँदा 22 जनाको मृत्यु हुनको साथै 16 जना घाइते भएका छन्। बोलिभियाको पटाकामाया शहर र उत्तरी चिलीको टम्बो क्वेमाडो शहर जोड्ने सड़कमा भएको दुर्घटनालाई यस वर्षकै सबैभन्दा बढ़ी मानवीय क्षति भएको दुर्घटनाका रूपमा लिइएको छ। अब आर्थिक समाचार।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले मन्त्रालयको समग्र सुधारका लागि कार्ययोजना बनाउन सुझाव संकलन गर्ने गरी 10 दिने छलफल शुरू गरेको छ। मन्त्रालयमा नै सञ्चालन हुने 10 दिने छलफलको शुभारम्भ गर्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले मन्त्रालयलाई प्रभावकारी बनाउन विभिन्न क्षेत्रबाट उपयुक्त सुझावको अपेक्षा गरिएको बताउनुभयो। मन्त्री भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन बमोजिम एक महिनामा परिणाम देखिने गरेर काम गर्नुपर्ने चुनौतीलाई सामना गर्ने गरी सुझाव संकलन शुरू गरिएको बताउनु भयो। उहाँले विभिन्न पक्षको सुझाव अनुसार कार्ययोजना निर्माण गरेर सोही बमोजिम सुधारका कार्य अघि बढ़ाउने बताउनुभयो। साउन 15 गतेसम्म सञ्चालन हुने अन्तर्क्रियामा निजी क्षेत्रका छात्र संगठन, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय लगायत विभिन्न मन्त्रालयका प्रतिनिधि, राष्ट्रिय योजना आयोग, नीति अनुसन्धान प्रतिष्ठान, विभिन्न विश्वविद्यालयका प्रतिनिधिहरूको सहभागिता रहनेछ। छलफलमा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले लगानीकर्तालाई बहुवर्षीय भिसा दिनुपर्ने, लगानीकर्तासँग समन्वय गर्ने संयन्त्र निर्माण गर्नुपर्ने, एकल बिन्दु सेवा केन्द्र सञ्चालन गर्नुपर्ने, 100 जनालाई रोजगारी दिने, रोजगारदातालाई प्रोत्साहन गर्नुपर्ने, स्थानीय उत्पादन प्रयोग गर्ने बानीको विकास गर्नुपर्ने, स्टार्टअपलाई निरन्तरता दिनुपर्ने लगायतका सुझाव दिनुभएको थियो। कार्यक्रममा नेपाल उद्योग परिसंघ लगायतका विभिन्न निकायका प्रतिनिधिहरूले उद्यमीहरूलाई सिप विकासका लागि तालिम दिनुपर्ने, औद्योगिक नीतिमा समय सापेक्ष परिमार्जन गर्नुपर्ने, महिलाले उत्पादन गरेका वस्तुको बजारीकरणमा सहयोग गर्नुपर्ने जस्ता सुझाव दिनुभएको थियो। मुलुकको प्रमुख भन्सार नाका वीरगंजको आईसीपी भन्सार नाका हुँदै गत आर्थिक वर्षमा 23.95 अर्ब मूल्य बराबरको धान चामल, मकै लगायतका खाद्यान्न नेपाल भित्रिएको छ। वीरगंज भन्सार कार्यालयको तथ्याङ्क अनुसार गत आर्थिक वर्षमा 8.28 करोड़ 50,79,000 मूल्य बराबरको धान भित्रिएको छ भने सोही अवधिमा 1.71 करोड़ 77,00,000 मूल्य बराबरको चामल नेपाल भित्रिएको छ। त्यस अवधिमा 8.54 करोड़ 42,00,000 मूल्य बराबरको मकै भित्रिएको कार्यालयले जनाएको छ। यसै गरी वीरगंज नाकाबाट फापर, कोदोको पिठो लगायतका खाद्यान्न 1.59 करोड़ 78,00,000 मूल्य बराबरको भित्रिएको छ भने गहुँ 4.20 करोड़ 63,00,000 मूल्य बराबरको भित्रिएको छ। साताको पहिलो कारोबार दिन आइतबार नेपाल शेयर बजारको परिसूचक नेप्से उच्च अंकले बढ़े पनि कारोबार रकम भने घटेको छ। आइतबार नेप्से परिसूचक 61.61 अङ्क अर्थात 2.54% बढ़ेर 2,485.94 बिन्दुमा कायम भएको छ। यस दिन 315 कम्पनीहरूका 4,11,95,000 किता शेयरहरू 15.23 करोड़ 82,00,000 मूल्यमा किनबेच भएका छन्। यस दिन व्यापार समूहको उपसूचकमा सबैभन्दा धेरै 6.80% वृद्धि हुनुका साथै अन्य सबै समूहका परिसूचकहरू बढ़ेका छन्। आइतबार युनाइटेड मोदी हाइड्रो पावर लिमिटेड, समता घरेलु लघु वित्त वित्तीय संस्था लिमिटेड र हिमालयन बैंक लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सिक्लेस हाइड्रो पावर कम्पनी लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ। साताको पहिलो दिन आइतबार नेपाली शेयर बजारमा सुनको मूल्य प्रतितोला 1300ले घटेको छ। शुक्रबार प्रतितोला 1,47,500 कारोबार भएको छ। भएको सुन आइतबार 1,46,200 रुपियाँमा कारोबार भएको छ।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेलकुद समाचार।
नेपाली महिला राष्ट्रिय भलिबल टोलीले पहिलो मैत्रीपूर्ण खेलमा रसियन टोलीसँग पराजित भएको छ। त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषद राखेपको कवर हलमा आइतबार सम्पन्न खेलमा नेपाल 3-0 सेटमा पराजित भएको छ। दोस्रो खेल सोमबार हुनेछ। नेपाल स्थित रसियन दूतावासको विशेष सहयोगमा मैत्रीपूर्ण खेल भएको हो। नेपालले यो मैत्रीपूर्ण खेललाई काभा नेशनल लीगको तयारीका रूपमा लिएको छ। प्रतियोगिता साउन 19 गतेदेखि नेपालमै हुँदैछ। काभा U20 महिला भलिबल च्याम्पियनशीपमा नेपालले सेमी फाइनलमा किर्गिस्तानसँग खेल्ने भएको छ। लीगको अन्तिम खेलमा श्रीलंकाले किर्गिस्तानलाई 3-2 पराजित गरेपछि नेपालले सेमी फाइनलमा किर्गिस्तान प्रतिद्वन्दी पाएको हो। लीगमा अपराजित श्रीलंका 3 जित्दै 8 जोडेर शीर्ष स्थानमा रह्यो। 2 र 1 5 जोडेको किर्गिस्तान दोस्रो स्थानमा रहँदा 1 र 2 नतिजा निकालेको नेपाल 3 सहित तेस्रो र सबै 3 हारेको घरेलु टोली मालदिव्स 4 स्थानमा रह्यो। लीगमा पहिलो श्रीलंका र चौथो भएको मालदिव्स बीच पहिलो सेमिफाइनल हुनेछ भने दोस्रो भएको किर्गिस्तान र तेस्रो भएको नेपाल बीच दोस्रो सेमिफाइनल हुनेछ। दुवै सेमिफाइनल खेल सोमबार हुनेछन्। नेपाल लीग चरणमा किर्गिस्तान विरूद्धको सोझो सेटमा पराजित भएको थियो। सेमिफाइनलमा नेपाल सामु त्यो हारको बदला लिने अवसर छ। एपीएफ क्लबले ललित स्मृति एन्फा U18 लीगमा एएफसी कुमलटार विरूद्ध 4-0 फ्राकिलो जित निकालेको छ। सातो बटो स्थित एन्फा मैदानमा एपीएफलाई जित दिलाउन सुनिल थिङले 2 तथा रोहित गोले र साजन एन्जोनले समान 1-1 गोल गरे। 4 गोल दोस्रो हाफमा भएका हुन्। लगातार दोस्रो जित निकालेको एपीएफ 3 7 साथ शीर्ष स्थानमा उक्लिएको छ। पराजित खुमलटारको समान खेलबाट 3 छ। U20 राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणबाट 10 खेलाडी बाहिरिएका छन्। अखिल नेपाल फुटबल संघ एन्फाले आइतबार 30 सदस्यीय युवा टोलीको नयाँ सूची जारी गरेको हो।
खेलकुद समाचारका साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आगामी 24 घण्टामा देशभर आंशिकदेखि साधारणतया बदलिरही केही स्थानमा मेघ गर्जन चट्याङ सहित हल्कादेखि मध्यम वर्षा हुनेछ भने सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम 31.2 डिग्री सेल्सियस, न्यूनतम 22.2 डिग्री सेल्सियस। काठमाडौँको अधिकतम 28.3 डिग्री सेल्सियस, न्यूनतम 21.6 डिग्री सेल्सियस, वर्षा 12.9 मिलिमिटर। पोखराको अधिकतम 29.2 डिग्री सेल्सियस, न्यूनतम 23 डिग्री सेल्सियस, वर्षा 38.6 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 31.9 डिग्री सेल्सियस, न्यूनतम 25.5 डिग्री सेल्सियस, वर्षा 49.5 मिलिमिटर। र दिपायलको अधिकतम 35.7 डिग्री सेल्सियस, न्यूनतम 26.3 डिग्री सेल्सियस, वर्षा 10.5 मिलिमिटर। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिनिधि सभामा 2/3 भन्दा बढ़ीको समर्थन। विश्वासको मतको पक्षमा 188 र विपक्षमा 74 मत। नागरिकमा बढ़दै गएको निराशा अन्त्य गरी तीव्र आर्थिक विकासमा देशलाई अघि बढ़ाउन नयाँ सरकार गठन भएको प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा स्पष्ट। लुम्बिनी र बागमती प्रदेशका मुख्यमन्त्रीद्वारा पदबाट राजीनामा। बागमतीमा नयाँ सरकार गठनका लागि आह्वान। र बंगलादेशको सर्वोच्च अदालतद्वारा आरक्षण सम्बन्धी कानून खारेज। यसका साथै साँझ 7 बजेको समाचार सकियो। अब अर्को समाचार 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। नमस्कार।